الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فیضان قرآن کے سلسلے میں حاضر ہیں اور آج سورۃ البلد سے قرآن پاک کا درس سنیں گے۔ سورۃ البلد مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 20 آیتیں ہیں۔ بلد کا مطلب ہے شہر، اور یہاں پر اس سے مراد ہے شہر مکہ۔ اس سورہ مبارکہ کی ابتدا میں اس شہر مکہ کی قسم اللہ تعالیٰ نے ذکر فرمائی ہے، اس مناسبت سے اس کا نام سورۃ البلد ہے۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، لا اقسم بهذا البلد وانت حل بهذا البلد، مجھے اس شہر کی قسم، جبکہ اے حبیب تم اس شہر میں تشریف فرما ہو۔ شہر مکہ کی قسم اللہ تعالی نے ذکر فرمائی، اور ساتھ یہ فرمایا کہ اس شہر کی قسم اس صورت میں ہے، اس حال میں ہے کہ اے حبیب علیہ الصلوۃ والسلام تم اس شہر کے اندر جلوہ فرما ہو، تم اس شہر میں ہو، مجھے شہر کی قسم۔ نبی پاک علیہ الصلوۃ والسلام کی اللہ تعالیٰ کی بارگاہ میں محبوبیت کا مرتبہ اور مقام جو ہے وہ ان الفاظ سے بڑا خوبصورت انداز میں سامنے آتا ہے۔ مکہ مکرمہ بڑی عظمت والا، بڑی فضیلت والا شہر ہے۔ آگے ارشاد ہوتا ہے وَوَالِدٍ وَمَا وَلَدْ لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي كَبَدْ، اور باپ کی قسم اور اس کی اولاد کی، یقیناً بے شک ہم نے آدمی کو مشقت میں رہتا پیدا کیا۔ باپ کی قسم اور اس کی اولاد کی، کیا مراد ہے اس سے؟ بعد نے فرمایا کہ باپ سے مراد آدم علیہ السلام اور اولاد سے مراد ان کی ساری اولاد۔ بعد نے فرمایا باپ سے مراد حضرت ابراہیم علیہ السلام اور اولاد سے مراد حضرت اسماعیل علیہ السلام۔ تو ان کی قسم ذکر کر کے اللہ تعالی نے فرمایا کہ بے شک ہم نے انسان کو مشقت میں رہتا پیدا کیا۔ انسان کا جب وجود بنتا ہے ماں کے پیٹ میں تو وہ ایک محدود اور ایک تاریخ جگہ میں ہوتا ہے، پھر مشقت سے پیدا ہوتا ہے، اس کے بعد بچپن کا زمانہ ایک بے کسی بے بسی اور محتاجی کا زمانہ ہوتا ہے، پھر زندگی بھر بھی کبھی غم، کبھی خوشی، کبھی بیماری، کبھی تندرستی، بیسیوں معاملات چلتے رہتے ہیں۔ لیکن بطور خاص جو خلق انسان ہے، جو تخلیق انسان ہے، کہ انسان جب پیدا ہوتا ہے تو وہ مرحلہ سارے کا سارا وہ دشواری والا ہے۔ فرماتا ہے ایحسب ان لن یقدر علیہ احد یقول اہلکت مالا لبدا ایحسب ان لم یرہ احد، کیا آدمی یہ سمجھتا ہے کہ ہرگز اس پر کوئی قدرت نہیں پائے گا؟ کہتا ہے کہ میں نے ڈھیروں مال ختم کر دیا، کیا آدمی یہ سمجھتا ہے کہ اسے کسی نے نہ دیکھا؟ یہ آیت مبارکہ، ایک قول تو یہ ہے، اسید بن کلدہ نام کا ایک کافر تھا، بڑا طاقتور، زوراور، اور مال و دولت بھی اس کے پاس بہت زیادہ تھا۔ تو یہ اس کے جملے ہیں، جو اپنے مال پر بھی وہ اتراتا تھا کہ میں تو اتنا مال خرچ کرتا ہوں، اور اپنی طاقت و قوت کے اوپر بھی جسے گھمنڈ تھا۔ اور دوسرا قول یہ ہے کہ یہ ولید بن مغیرہ کافر کے بارے میں ہے، کہ اللہ تعالیٰ اس کے حوالے سے فرماتا ہے کہ کیا یہ کافر اپنی قوت پہ غرور کرتا ہے اور اپنے مال کے اوپر بھروسہ کرتا ہے، مال خرچ کرنے کی تعلیاں کرتا ہے، شیخیاں مارتا ہے، اور یہ سمجھتا ہے کہ خدا اس پہ قادر نہیں؟ ہرگز ایسا نہیں، خدا اس پہ قدرت رکھنے والا ہے اور خدا اسے اس کے اعمال کا بدلہ دے گا۔ اب اللہ تعالیٰ آگے اپنی نعمتیں بیان فرماتا ہے کہ خدا کی نعمتیں اور قدرتیں دیکھو، جس کی قدرت پہلے یہ ہے اب بھی یہ ہے، اور جس کی نعمتیں ایسی ہیں اس کا شکر ادا کرو۔ کیا क्या है? फरमाया अलम नजअल लहु عَيْنَيْنِ وَلِسَانًا وَشَفَتَيْنِ وَهَدَيْنَاهُ النَّجْدَيْنِ, क्या हमने उसकी दो आंखें ना बनाई और एक जबान और दो होंठ, और हमने उसे दो रास्ते दिखाए। फरमाया कि हमने इंसान को पैदा किया तो इंसान को दो आंखें अता फरमाई, छोटी छोटी सी दो आंखें हैं, लेकिन कमालात उसके क्या हैं कि इंसान की अकल दंग रह जाती, इंसान की अकल दंग रह जाती कि छोटी सी आंखें हैं जिनका साइज जो है वो एक छोटी सी गोली के बराबर है, लेकिन उसके साथ बंदा निगाह उठाता है तो आसमान को देख लेता है, सूरज करोड़ों मील दूर है इंसान देख लेता है, चांद करोड़ों मील दूर है इंसान देख लेता है। तो अल्लाह ताला ने उन आंखों के अंदर ऐसी कुदरत पैदा फरमाई। जबान है, गोश्त का एक टुकड़ा है, लेकिन खुदा ने उसे कुव्वते गोयाई अता फरमा दी, उसमें जायका भी रख दिया, खट्टा मीठा कड़वा तुर्श जैसा भी है फौरन पता चल जाता है, उसके जरिए इंसान बोलता भी है, उसी से टकरा के जो हवा गुजरती है उससे अल्फाज बन जाते हैं, उसी को मुख्तलिफ जगहों पर लगने से हुरूफ के मखारिज बनते हैं और हुरूफ निकलते हैं। तो अल्लाह ताला की कुदरतें तो ऐसी हैं कि बजाहिर छोटी छोटी नजर आने वाली चीजों के अंदर भी खुदा की कुदरत के ऐसे ऐसे दलाइल मौजूद। दो होंठ बनाए, सुभान अल्लाह, होंठ मुंह का पर्दा दरवाजा है, होंठ ना हो मुंह खुला रहे तो हर जरासीम हर चीज मुंह के अंदर चली जाए, लेकिन होंठ ऐसे हैं, खूबसूरती जुदा है, हुस्न जुदा है, और जो उसके जरिए मुंह की हिफाजत है वो जुदा है। तो अल्लाह ताला की ये नेमतें हैं, और फिर इसके साथ अल्लाह ताला की और नेमतें ये हैं कि इंसान पैदा जब होता है, अब गौर करें कि पैदा होने के बाद मां बच्चे को सीने से लगाती है और बच्चा दूध पीना शुरू कर देता है। ये जो 2 घंटे का बच्चा है अभी, इसको कौन सिखाता है कि अपनी गिजा कैसे हासिल करनी, इसे कौन सिखाता है कि तूने अपना खाना कैसे खाना है। सुभान अल्लाह, ये खुदा की कुदरत है जो उस बच्चे के अंदर अल्लाह ताला ने वो सलाहियत और वो हिस उसके अंदर पैदा फरमा दी कि उसे कोई सिखाता नहीं है, खुदा उसको सीखा सिखाया पैदा करता है, उसको सिखा के पैदा करता है, फौरन जो है वो गिजा हासिल करना शुरू कर देते। तो ये दो उभार से मुराद, बच्चा दूध की तरफ लपकता है वो मुराद है। और एक ये भी फरमाया गया कि अल्लाह ताला ने जाहरी आंखें दी, जबान दी, होंठ दिए, और इसके साथ अल्लाह ताला ने 2 उभार 2 रास्ते दिखा दिए। 2 रास्ते कौन से? एक हिदायत का, एक गुमराही का। हर इंसान के सामने दोनों रास्ते, एक खुदा की तौहीद की तरफ जाता है, खुदा की उलूहियत की तरफ जाता है, उसके नबियों को मानने की तरफ जाता है, दूसरा कुफ्र गुमराही की तरफ जाता है। दोनों को अल्लाह ताला ने खोल के उसके सामने रख दिया और इख्तियार बंदे को दे दिया कि अपनी अकल इस्तेमाल करके सीधा रास्ता इख्तियार करे। तो अल्लाह ताला ने ये नेमतें अता फरमाई, तो इन नेमतों के मुकाबले में शुक्र होना चाहिए। और शुक्र कैसे होना चाहिए? शुक्र होना चाहिए कि नेक आमाल करे और आजा को खुदा की रजा और मर्जी और पसंद के कामों में इस्तेमाल करें। तो अल्लाह ताला बागे उस शुक्र की तफसील बयान फरमाता है कि नेक आमाल कौन से हैं। फरमाया फलक तहमल अकबा वमा अदराका मल अकबा फक्कु रकबतिन औ इत्आमुन फी यौमिन ज़ी मसगबतिन यतीमन ज़ा मक़रबा औ मिस्कीनन ज़ा मतरबा। फिर बगैर सोचे समझे क्यों ना घाटी में कूद कूद पड़ा। अल्लाह ताला फरमाता कि बंदा इंसान बगैर सोचे समझे क्यों ना घाटी में कूद पड़ा, और तुझे क्या मालूम कि वो घाटी क्या है? किसी बंदे की गर्दन छुड़ाना, या भूख के दिन में खाना देना रिश्तेदार यतीम को, या खाक नशीन मिस्कीन को। फरमाया कि फिर बंदा क्यों मुश्किल मुश्किल कामों में नहीं चला जाता, उनमें पड़ जाता, मुश्किल नेक अमाल क्यों नहीं करता? नेक अमाल को अल्लाह ताला ने घाटी करार दिया। क्यों? इसलिए कि घाटी में चलना मुश्किल होता है, दुश्वार होता है, और नेक अमाल पे इस्तिकामत भी दुश्वार होती, تو اس لیے نیک اعمال کو گھاٹی کے ساتھ اللہ تعالیٰ نے ذکر فرمایا. تو فرمایا کہ پھر کیوں نہ بے تعمل بغیر سوچے سمجھے خدا کے حکم پہ عمل کرتے ہوئے خدا کی بندگی اور خوشنودی کے کاموں میں لگ گیا. خوشنودی کا کام کیا ہے؟ فرمایا کسی بندے کی گردن چھڑانا. جیسے پہلے زمانے میں غلام ہوتے تھے تو فرمایا کہ کسی غلام کو آزاد کر دینا. غلاموں کو آزاد کرنا اللہ تعالیٰ کو بڑا پسند ہے. اسی لیے دین اسلام میں کئی چیزوں کا کفارہ یہ ہے کہ غلام آزاد کرو. غلام آزاد کرنے کے جدا فضائل. تو یہ قرآن پاک میں غلام بنانے کا حکم خاص صورت کے اندر, لیکن جو اس اور اجازت اس کی خاص صورت کے اندر, اور آزاد کرنے کا بیان جگہ 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 جگہ, یوں آزاد کر دو, اس طرح غلام آزاد کرو, یوں غلام آزاد کرو, یوں غلام آزاد کرو. انسانوں کی آزادی اللہ تعالیٰ کو بڑی پسند ہے, لیکن آزادی سے مراد غلامی سے آزادی. یہ نہیں کہ خدا سے ہی آزادی بندہ جو ہے نا وہ کہے کہ میرا جسم میری مرضی جو مرضی کروں, یہ نہیں. اچھا, اس کے ساتھ فرمایا کہ بھوک کے دن کھانا دینا, اللہ اکبر, بھوک کے دن کھانا دینا خدا کو بڑا پسند ہے. اور وہ کھانا کس کو دیا جائے؟ کوئی یتیم رشتہ دار ہے, کوئی مسکین ہے, غریب ہے, اسے کھانا دیا جائے. اللہ تعالیٰ فرماتا ہے کہ یہ نیک اعمال کی گھاٹیاں ہیں, یہ بڑے بڑے نیک اعمال ہیں. کسی مصیبت زدہ کی مصیبت دور کر دی جائے, بھوکے کو کھانا کھلا دیا جائے, پریشان حال کی پریشانی دور کر دی جائے, اللہ تعالیٰ کو یہ اعمال بڑے پسند ہیں. ہمارے پیٹ بھرے ہوتے ہیں تو ہمیں بھوک کا احساس نہیں ہوتا دوسرے کی. اللہ تعالیٰ نے روزے فرض کرنے میں ایک حکمت یہ ہے کہ ہمیں بھوک لگے تو بھوک کی تکلیف کا احساس ہو, کہ بھوک کتنی دردناک ہوتی ہے. تو کتنے لوگ ہیں جو ہمارے دائیں بائیں رہتے ہیں اور بھوکے ہوتے ہیں. حدیث مبارک میں نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ وہ بندہ مومن نہیں ہے جو خود پیٹ بھر کے کھانا کھائے اور اس کا پڑوسی بھوکا رہے. خود پیٹ بھر کے کھانا کھائے اور اس کا پڑوسی بھوکا سوئے رات گزارے, تو ایسا بندہ مومن نہیں. تو یہ جو دوسروں کا خیال کرنا, یہ ہمارے دین میں بہت زیادہ ہے, بہت زیادہ. لیکن افسوس یہ ہے کہ ہمارے ہاں جس کو کہتے ہیں نا کہ متروکہ اعمال میں سے جو بہت زیادہ متروک عمل ہے, چھوڑا ہوا عمل ہے, وہ دوسروں کی خیر خواہی کرنا, دوسروں کا خیال کرنا, دوسروں کے ساتھ اچھا سلوک کرنا, ہمارا سب سے زیادہ متروکہ عمل یہ ہے. اور دوسروں کو تکلیف دینا المان ولفی, جیسے ہماری کوئی روح کی غذا نہیں بنا ہوا, یہ ایسا حال ہے ہمارا. اللہ تعالی ہمیں عمل خیر کی توفیق عطا فرما. آگے فرمایا ثم کان من الذین آمنوا وتواصوا بالصبر وتواصوا بالمرحمہ اولئک اصحاب المیمنہ. پھر یہ ان میں سے ہو جو ایمان لائے اور انہوں نے آپس میں صبر کی نصیحتیں کیں اور آپس میں مہربانی کی تاکیدیں کی, یہی لوگ دائیں طرف والے ہیں. نیک اعمال بھی کرنے ہیں لیکن اس کے ساتھ ایمان شرط ہے, ہو ایمان والا. اور اس کے ساتھ پھر ایک دوسرے کو صبر کی وصیت ہو, مہربانی کی وصیت ہو, دوسروں کو مہربانی کی وصیت ہو کہ نرم سلوک کیا کرو, پیار محبت سے رہا کرو, دوسروں کو نرمی کا سلوک کا کہا جائے. تو یہ لوگ کون ہیں؟ دائیں طرف والے, اور دائیں طرف والے جنت والے. اس کے مد مقابل کفار ہیں. فرمایا والذین کفروا بآیاتنا ہم اصحاب المشأمہ علیہم نار مؤصدہ. اور جنہوں نے ہماری آیتوں کے ساتھ کفر کیا وہی بائیں طرف والے ہیں, ان پر ہر طرف سے بند کی ہوئی آگ ہوگی. دائیں طرف والے جن کو نامہ اعمال دائیں ہاتھ میں ملے گا, بائیں طرف والے جن کو نامہ اعمال بائیں ہاتھ میں ملے گا, تو ان کے لیے ایسی بند آگ ہوگی کہ اوپر نیچے دائیں بائیں ہر طرف سے ان کو آگ کے اندر بند کر دیا جائے گا. اللہ تعالی ہمیں دائیں طرف والوں میں شامل فرمائے اور بائیں طرف والوں سے محفوظ فرمائے. اس کے بعد سورہ شمس شروع ہوتی ہے. سورہ شمس مکہ مکرمہ میں نازل ہوئی, اس میں ایک رکوع اور 15 آیتیں. شمس کا مطلب سورج. اس سورہ مبارکہ کے شروع میں اس شمس کا لفظ ہے, اس مناسبت سے اس کا نام سورہ شمس ہے. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم عشاء کی نماز میں سورہ والشمس और इस जैसी यानी इतनी इतनी मिकदार की जो सूरतें हैं उनकी तिलावत फरमाया करते थे। इशा की नमाज में सूरह वशम्स और इससे जो मिसल आय सूरतें हैं उनकी तिलावत फरमाया करते थे। इरशाद होता है बिस्मिल्लाहिर्रहमानिर्रहीम, वशम्सि वदुहाहा वल्कमरि इज़ा तलाहा, सूरज और उसकी रोशनी की कसम, और चांद की जब वो उसके पीछे आए, वन्नहारि इज़ा जल्लाहा वल्लैलि इज़ा यग़शाहा, और दिन की कसम जब वो सूरज को चमकाए, और रात की कसम जब वो सूरज को छुपा दे, वस्समाई वमा बनाहा वल्अर्दि वमा फहाहा वनफ्सिम वमा सव्वाहा फअल्हमहा फुजूरहा वतक्वाहा, और आसमान की कसम और उसके बनाने वाले की कसम, और जमीन की कसम और उसके फैलाने वाले की कसम, और जान की कसम और उसकी जिसने जान को ठीक बनाया, फिर उस जान की बदकारी और उसकी परहेजगारी दिल में डाली। अल्लाह ताला ने नफ्स को, इंसान को पैदा किया और उसके दिल के अंदर अच्छाई बुराई दोनों की बुनियादें उसके दिल के अंदर डाल दी। तो इंसान के दिल में वो चीज भी है जो बुराई को कबूल करती है, वो भी है जो अच्छाई को कबूल करती है। और फिर अल्लाह ताला फरिश्ते के जरिए अच्छा इल्हाम उसके दिल में करता है, और शैतान उस बंदे के दिल में बुरे वसवसे डालता है। फिर अल्लाह ताला ने नबियों को भेजा, किताबें नाजिल फरमाई ताकि अच्छाई को उभारें, और दूसरी तरफ शैतान और शैतान के इंसानी और जिन्नाती चेले हैं जो उसको कुफ्र, गुमराही और बुरे अमाल की तरफ ले जाते हैं। तो फरमाया कि अल्लाह ताला ने तो बंदे को बुराई और अच्छाई, बदी और परहेजगारी, ये दोनों चीजें उसके दिल में डाल दी। अब बंदे की मर्जी कि वो क्या करता है, क्या करता है। अल्लाह ताला ने आगे फरमाया, कद अफलह मन जक्काहा व कद खाब मन दस्साहा, बेशक जिसने नफ्स को पाक कर लिया वो कामयाब हो गया, और बेशक जिसने नफ्स को गुनाहों में छुपा दिया वो नाकाम हो गया। अल्लाह ताला ने इल्हाम तो बंदे के दिल में डाल दिया, ये तो डाल दी, अच्छाई डाल दी। अब जिसने नफ्स को पाक कर लिया, उससे कुफ्र, शिर्क, तकब्बुर और रियाकारी और गंदी ख्वाहिशात जिसने अपने दिल से निकाल के नफ्स को पाक कर लिया, फरमाया कामयाब हो गया। और जिसने दिल के अंदर कुफ्र की तारीकी, शिर्क की गिलाजत, गुमराही की गंदगी, बद अखलाकी और रियाकारी और हुब्बे जा और अमराज़े कल्बिया उसने दिल के अंदर वो करके अपने अपने नफ्स को गुनाहों के अंदर छुपा दिया, फरमाया वो नाकाम हो गया, वो नाकाम हो गया। अब इसके बाद फिर अल्लाह ताला उन लोगों के लिए वाकया बयान फरमाता है कौम सबूद का, जिन लोगों ने नबी पाक अलैहिस्सलाम को झुठलाया कि उनका अंजाम क्या हो सकता है। फरमाया, कज़बत समूद बितगवाहा इज़ बअथ अशकाहा फ़क़ाल लहुम रसूलुल्लाह नाक़त अल्लाह वसुक़याहा فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها।
कौम समूद ने अपनी सरकशी से झुटलाया अपने रसूल को, जिस वक्त उनका सबसे बड़ा बदबख्त आदमी उठ खड़ा हुआ। तो अल्लाह के रसूल ने उन लोगों से फरमाया, अल्लाह की ऊंटनी और इसके पीने की बारी से बचो। तो लोगों ने उसे झुटलाया, फिर ऊंटनी की कूचें काट दी, तो उन पर उनके रब ने उनके गुनाह के सबब तबाही डालकर उनकी बस्ती को बराबर कर दिया, और अल्लाह को उनके पीछा करने का कोई खौफ नहीं। ये कौम समूद का वाकया कि हजरत साले अली सलातो सलाम से कौम समूद ने मुतालबा किया कि आप हमें को मोजजा दिखाएं, और मोजजा भी मुतालबा बकायदा पूरा मुतालबा था कि ये पहाड़ फटे, इसमें से ऊंटनी निकले और ऊंटनी बाहर निकलते बच्चा जने। हजरत साले अली सलातो सलाम ने अल्लाह ताला से अर्ज की, ऊंटनी पहाड़ फटा, ऊंटनी निकली, बच्चा जन्म दिया, और बहुत अजीमुल जुस्सा, बहुत बड़ी ऊंटनी थी। हजरत साले अली सलातो सलाम ने कौम से फरमाया था कि اس پورے علاقے میں ایک کنواں ہے جس سے ساری قوم پانی پیتی تھی، تو فرمایا کہ ایک دن تو اونٹنی پانی پیے گی، اس دن قوم پانی یہاں سے نہیں لے گی، اور ایک دن قوم اس کنویں سے پانی لے گی، اس دن اونٹنی نہیں پیے گی۔ قوم نے چند دن تو اس کو برداشت کیا، لیکن پھر کہا یہ کون سی مصیبت ہمارے اوپر پڑ گئی، ایک دن ہم پانی نہ لے ہماری مرضی۔ یہ کہہ کر انہوں نے پروگرام بنایا کہ ہم اونٹنی کو شہید کر دیں۔ حضرت صالح علیہ الصلوۃ والسلام نے ان کو پہلے سمجھا دیا کہ یہ خدا کی خاص اونٹنی ہے، ویسے تو ہر اونٹنی خدا کی، لیکن یہ خدا کی خاص معجزاتی اونٹنی ہے۔ تو فرمایا کہ اس سے بچنا، اس سے اور اس کے پینے کی باری سے بچنا، اور اس کے اندر کوئی خلل اندازی نہ کرنا اور برے منصوبے نہ بنانا۔ قوم کی سپورٹ تھی، 9 افراد نے مل کے منصوبہ بنایا کہ اونٹنی کو شہید کر دیا جائے۔ چنانچہ یہ گروہ گیا، اور ان میں ان کا جو سردار تھا کدار بن سالف، اس نے حضرت صالح علیہ السلام کی اونٹنی کی ٹانگیں کاٹ دی، جو مین رگیں خون کی تھی اس نے ٹانگوں سے وہ کاٹ دی۔ نتیجہ یہ ہوا کہ اونٹنی شہید ہو گئی۔ بس جب اونٹنی شہید ہوئی، اور خدا کی تنبیہ اور وارننگ پہلے سے موجود تھی، تو پھر ان کا انجام شروع ہوا، اور انجام کیا ہوا؟ اللہ تعالی نے فرما دیا فَدَمْدَمَ عَلَيْهِمْ وَرَبُّهُمْ بِذَنْبِهِمْ فَسَوَّاهَا وَلَا يَخَافُ عُقْبَاهَا۔ تو پھر اللہ تعالی نے ان لوگوں کے گناہوں کے سبب ان پر تباہی ڈال کے بستی کو برابر کر دیا، ان کی بستی کو برابر کر دیا، سب لوگ جو ہے وہ ختم ہو گئے، مر گئے۔ صالح علیہ السلام اور آپ کے ساتھ جو ایمان والے تھے، اللہ تعالیٰ نے ان کو پہلے ہی بستی سے باہر نکال دیا۔ تو یہ جو بستی ہے، یہ بستی آج بھی موجود ہے، مدائن صالح کے نام سے عرب شریف کے اندر یہ بستی آج بھی موجود ہے۔ وہ کنواں بھی موجود ہے، اور جو یہ لوگ گھر بناتے تھے پتھروں کے اندر، وہ گھر بھی آج بھی موجود ہے۔ اس میں سورۃ اللیل شروع ہوتی ہے۔ سورۃ اللیل مکہ مکرمہ میں نازل ہوئی، اس میں 1 رکوع اور 21 آیتیں ہیں۔ لیل کا مطلب رات، اس سورہ مبارکہ میں شروع کے اندر ہی واللیل کا لفظ ہے، اس مناسبت سے اس کا یہ نام ہے۔ حضرت جابر بن سمرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم ظہر کی نماز میں واللیل اذا یغشا، یعنی یہ سورہ مبارکہ پڑھا کرتے تھے ظہر کی نماز میں۔ ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم، والليل اذا يغشى والنهار اذا تجلى وما خلق الذكر والانثى۔ رات کی قسم جب وہ چھا جائے، اور دن کی قسم جب وہ روشن ہو، اور مذکر اور مؤنث کے پیدا کرنے والے کی قسم۔ رات کی قسم، دن کی قسم، اور مذکر و مؤنث کے خالق کی قسم۔ قسم کے بعد اب آگے کیا؟ اِنَّ سَعْيَكُمْ لَشَتَّى فَأَمَّا مَنْ أَعْطَى وَاتَّقَى وَصَدَّقَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْيُسْرَى وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى۔ بے شک اے لوگو، تمہاری کوشش ضرور مختلف قسم کی ہے، تو بہرحال وہ جس نے دیا اور پرہیزگار بنا اور سب سے اچھی راہ کو سچا مانا، تو بہت جلد ہم اسے آسانی مہیا کریں گے، اور رہا وہ جس نے بخل کیا اور بے پرواہ بنا اور سب سے اچھی راہ کو جھٹلایا، تو بہت جلد ہم اسے دشواری مہیا کر دیں گے۔ فرمایا کہ اے لوگوں، تمہاری کوششیں مختلف ہیں، کوئی نیکی کی کوشش کرتا ہے، کوئی بدی کی کوشش کرتا ہے، کوئی ایمان کے لیے کوشش کرتا ہے، کوئی کفر کے لیے کوشش کرتا ہے، کوئی خدا کی عبادت کے لیے کوشش کرتا ہے، کوئی گناہوں کے لیے کوشش کرتا ہے، کوئی اطاعت و بندگی کا راستہ اختیار کرتا ہے، کوئی سرکشی کا راستہ اختیار کرتا ہے۔ تو فرمایا تمہاری کوششیں مختلف ہیں، لیکن ان کوششوں میں جو بندہ خدا کی راہ میں دیتا ہے، مال خرچ کرتا ہے، پرہیزگاری اختیار کرتا ہے، اور تصدیق کرتا ہے توحید کی، رسالت کی، آخرت کی، تو فرمایا کہ بہت جلد ہم اسے آسانی مہیا کر دیں گے، اس کے لیے جنت کا راستہ آسان کر دیا جائے گا، خدا کے قرب کا راستہ آسان کر دیا جائے گا۔ جبکہ جو کنجوس ہے، بخیل ہے اور بے پرواہ بنتا ہے خدا پر ایمان لانے سے اور آخرت کو جھٹلاتا ہے، تو اسے ہم دشواری کے راستے پہ ڈال دیں گے، جہنم کے راستے پہ۔ एक और ये है, ये आयतें मुबारका हजरत सिद्दीक अकबर रदी अल्लाह ताला अनहु के बारे में नाजिल हुई। किस तरह? उमैया बिन खल्फ मशहूर काफिर, हजरत बिलाल हबशी रदी अल्लाह ताला अनहु इस काफिर के गुलाम थे। ईमान लाने की वजह से उमैया बिन खल्फ हजरत बिलाल रदी अल्लाह ताला अनहु को तकलीफें देता था, सख्त तकलीफें देता। एक मरतबा सैयदना सिद्दीक अकबर रदी अल्लाह ताला अनहु गुजर रहे थे, तो आपने हजरत बिलाल को देखा इतनी तकलीफें उठा रहे हैं, तो आपने उस उमैया बिन खल्फ से कहा कि कितने का बेचते हो? तो उसने जो रूटीन की कीमत थी उसे बहुत ज्यादा कीमत मांगी। हजरत सिद्दीक अकबर रदी अल्लाह ताला अनहु ने उतनी कीमत दे के हजरत बिलाल को खरीदा और खरीद के आजाद कर दिया। तो अब सिद्दीक अकबर रदी अल्लाह ताला अनहु ने तो सखावत की, अल्लाह की राह में खर्च किया, और उमैया बिन खल्फ ने कंजूसी की कि जितने का उसको बेचना चाहिए उसने उससे भी महंगा करके बेचा। तो ये फिर दोनों का अंजाम अल्लाह ताला ने बयान फरमा दिया। तो आगे क्या इरशाद होता है? फरमाया वमा युग्नी अन्हु मालुहु इदा तरद्दा इन्न अलैना ललहुदा व इन्न लना ललआखिरत वल उला। और जब वो हलाकत में पड़ेगा जो कंजूस है, आखिरत का मुनकिर है, उमैया बिन खल्फ जैसे, तो फरमाया और जब वो हलाकत में पड़ेगा तो उसका माल उसे काम ना आएगा। बेशक हिदायत फरमाना हमारे ही जिम्मे है, और बेशक आखिरत और दुनिया दोनों के हम ही मालिक हैं। काफिर कंजूसी करेगा कोई फायदा नहीं, इसी तरह मुसलमान भी कंजूसी करे तो उसका माल जो है उसको फायदा नहीं देगा। और खास तौर पे काफिर जब कब्र में जाएगा या जहन्नम की गहराई में गिरेगा तो उसका माल आखिरत में तो हरगिज उसे फायदा नहीं देगा। और फरमाया कि हिदायत देना हमारे जिम्मे है, हिदायत देना हमारे जिम्मे। इसका एक मतलब तो ये है कि हिदायत का रास्ता खोल देना और उसके दलायल बयान करना ये हमारे जिम्मे। हमने कुरान के जरिए और आफाक के अंदर अपनी निशानियां रख के हिदायत लोगों के सामने पेश कर दी, जो इसे कबूल करे उसकी मर्जी, ना करे उसकी मर्जी। और दूसरा माना यह है कि जो हमसे हिदायत तलब करे तो उसे हिदायत देना हमारा ही काम, और दुनिया और आखिरत के मालिक हम हैं, तो लिहाजा दुनिया भी हमसे मांगो आखिरत भी हमसे मांगो। आगे फरमाया فَأَنذَرْتُكُمْ نَارًا تَلَظَّى لَا يَصْلَاهَا إِلَّا الْأَشْقَى الَّذِي كَذَّبَ وَتَوَلَّى। तो मैं तुम्हें उस आग से डरा चुका, ए अहले मक्का, तो मैं तुम्हें उस आग से डरा चुका जो भड़क रही है, उसमें बड़ा बदबخت ही दाखिल होगा जिसने झुटलाया और मुंह फेरा। फरमाया कि मैं तुम्हें पहले से इसके बारे में डरा चुका हूं कि जहन्नम की आग भड़क रही है और बदबخت आदमी उसमें दाखिल होगा। और दूसरी तरफ सिद्दीक अकबर रदी अल्लाह ताला अन्हु है मुत्तकी और मुत्तकियों के सरदार और सबसे बड़े मुत्तकी, अल्लाह ताला उनके बारे में फरमाता है وَسَيُجَنَّبُهَا الْأَتْقَى الَّذِي يُؤْتِي مَالَهُ يَتَزَكَّى وَمَا لِأَحَدٍ عِندَهُ مِن نِعْمَةٍ تُجْزَى إِلَّا ابْتِغَاءَ وَجْهِ رَبِّهِ الْأَعْلَى وَلَسَوْفَ يَرْضَى। और अन करीब सबसे बड़े परहेजगार को उस आग से दूर रखा जाएगा, वो परहेजगार जो अपना माल देता है ताकि उसे पाकीजगी मिले, और किसी का उस पर कुछ एहसान नहीं जिसका बदला दिया जाना हो, सिर्फ अपने सबसे बुलंद शान वाले रब की रिजा तलाश करने के लिए वो खर्च करता है, और बेशक करीब है कि वो खुश हो जाएगा। ये सिद्दीक अकबर रदी अल्लाह ताला की शान की आयतें। मुफस्सिरीन ने फरमाया कि बिल इजमा इस आयत में अल अतका सबसे बड़े मुत्तकी से मुराद सिद्दीक अकबर रदी अल्लाह ताला, सबसे बड़े मुत्तकी से मुराद सिद्दीक अकबर रदी अल्लाह ताला नो, और ये उनके बारे में फरमाया गया कि जो सबसे बड़ा मुत्तकी है उसे जहन्नम से दूर रखा जाएगा। और जो सबसे बड़ा मुत्तकी है, कुरान फरमाता है इन अकरमकुम इंदल्लाहि अतकाकुम, ए लोगो बेशक तुम में सबसे ज्यादा अल्लाह की बारगाह में इज्जत वाला वो है जो सबसे बड़ा मुत्तकी। तो नबियों के बाद इंसानों में सबसे बड़े मुत्तकी सिद्दीक अकबर है, और जो सबसे बड़ा मुत्तकी है वो खुदा की बारगाह में सबसे ज्यादा इज्जत वाला है। تو یہ دونوں آیتوں کا نتیجہ یہ نکلتا ہے کہ نبیوں کے بعد انسانوں میں اللہ کی بارگاہ میں سب سے اکرم، اعلی، اولا، افضل صدیق اکبر رضی اللہ تعالی. اسی لیے ہم مسلمانوں کا عقیدہ ہے کہ نبی پاک علیہ السلام کے بعد اس امت میں، ویسے تو سرکار کے بعد نبیوں کا مرتبہ آتا ہے لیکن اس امت کے اعتبار سے بات کر رہا ہوں، نبی پاک علیہ السلام کے بعد سب سے افضل صدیق اکبر، وہ ان آیتوں سے ثابت اور اس کے علاوہ بے شمار دلائل. پھر ہمارا عقیدہ یہ ہے کہ اس کے بعد حضرت سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ، پھر حضرت عثمان غنی، اور پھر حضرت سیدنا علی المرتضیٰ شیر خدا رضی اللہ تعالیٰ عنہ. یہ جو خلافت میں ان کی ترتیب ہے، ان کی افضلیت میں بھی یہ ترتیب، سب سے افضل صدیق اکبر، پھر عمر فاروق، پھر عثمان غنی، پھر حضرت علی رضی اللہ تعالیٰ. تو فرمایا کہ صدیق اکبر جو سب سے بڑے متقی ہیں، وہ اللہ کی راہ میں مال دیتے ہیں. کیوں؟ تاکہ پاکیزگی ملے. بعض لوگوں نے یہ کہا تھا کہ حضرت ابو بکر صدیق نے رضی اللہ تعالیٰ عنہ، یہ جو بلال کو اتنا مہنگا خرید لیا، اس کی کیا وجہ ہے؟ لگتا ہے کہ بلال کا کوئی پرانا احسان ہے، اس پرانے احسان کی وجہ سے حضرت صدیق اکبر رضی اللہ تعالیٰ نے مہنگا خریدا. اللہ تعالیٰ نے فرمایا نہیں، کسی کا احسان نہیں. صدیق اکبر نے جو بلال ابشی کو خرید کے آزاد کیا، یہ کسی احسان کا بدلہ نہیں چکایا. یہ جو سب کچھ کیا، یہ کیوں تھا؟ الا ابتغاء وجه ربه الاعلى، یہ اپنے رب اعلی کی رضا تلاش کرنے کے لیے تھا، یہ صرف خدا کی خوشنودی کے لیے تھا. اور ان قریب اللہ تعالیٰ ان کو اپنی خوشنودی نواز دے گا، ان کو عطا فرمائے گا، یہ خدا سے راضی ہوں گے، خدا ان سے راضی ہو جائے گا. اس کے بعد سورہ والضحیٰ ہے. سورہ والضحیٰ مکہ مکرمہ میں نازل ہوئی، اس میں ایک رکوع اور 11 آیتیں ہیں. دوحا چاشت کو کہتے ہیں. چاشت کا مطلب ہوتا ہے جب دن چڑھے. ایک تو نا سورج جیسے ہی نکلتا ہے، اس کے بعد جب مزید دن چڑھتا ہے، جیسے 10:30 کا جو ٹائم ہوتا ہے، یہ چاشت کا وقت ہوتا ہے. نماز چاشت کا نہیں، نماز چاشت تو طلوع آفتاب کے 20 منٹ بعد سے پڑھ سکتے ہیں، لیکن ویسے جو دوحا اور چاشت ہے وہ اس ٹائم کو کہتے ہیں. فرمایا والضحیٰ واللیل اذا سجا ما ودعک ربک وما قلا وللآخرۃ خیر لک من الاولی ولسوف یعطیک ربک فترضی الم یجدک یتیما فآوى ووجدک ضالا فهدى ووجدک عائلا فاغنى فاما الیتیم فلا تقهر واما السائل فلا تنہر واما بنعمت ربک فحدث. فرمایا چڑھتے دن کی قسم اور رات کی جب وہ ڈھانپ دے. چڑھتے دن کی قسم اور رات کی جب وہ ڈھانپ دے. اور بعد نے اس کا ترجمہ کیا ہے کہ دوحا جو چڑھتے دن ہے، اس سے مراد ہے نبی پاک صلی اللہ علیہ وسلم کا چہرہ مبارکہ، آپ کا رخ انور. اور جو رات ہے، اس سے مراد ہے سرکار کی زلفیں جو سیاہ ہیں. اور ترجمہ انہوں نے یہ کیا ہے کہ چہرہ والضحا کی قسم اور زلف واللیل کی قسم جب وہ چھا جائے. تمہارے رب نے اے حبیب نہ تو تمہیں چھوڑا اور نہ ناپسند کیا. کفار نے ایک مرتبہ ایک موقع پر کہا، نبی پاک علیہ السلام پر وحی کا سلسلہ کچھ عرصے کے لیے رک گیا تھا، تو کفار نے کہا کہ معاذ اللہ ان کے رب نے ان کو چھوڑ دیا اور ان کو ناپسندیدہ قرار دے دیا. اللہ تعالیٰ نے فرمایا نہیں نہیں، مجھے چاشت کی قسم اور مجھے رات کی قسم جب وہ چھا جائے، اے حبیب تمہارے رب نے نہ تمہیں چھوڑا اور نہ ناپسند کیا. کفار نے حضور کا دل دکھایا، اللہ تعالیٰ اپنے حبیب علیہ السلام کو تسلی دیتا ہے. اللہ تعالیٰ اپنے حبیب علیہ السلام کو بتاتا ہے کہ اے حبیب ہم تو تم سے راضی ہیں، ہم تو تم سے خوش ہیں. اور آگے فرمایا اور بے شک تمہارے لیے ہر پچھلی گھڑی پہلی سے بہتر ہے. اے حبیب تمہارے لیے مستقبل ماضی سے بہتر ہے، اور تمہارے لیے آخرت دنیا سے بہتر ہے، اور تمہارے لیے ہر آنے والی گھڑی پہلی گھڑی سے بہتر ہے. آپ کا ہر لمحہ آپ کا قرب خدا میں اضافہ ہو رہا ہے، اللہ کی بارگاہ میں عزت، منزلت، مرتبے اور مقام کے اندر اضافہ ہو رہا ہے. اور بے شک قریب ہے کہ تمہارا رب تمہیں اتنا دے گا کہ تم راضی ہو جاؤ گے. اللہ تعالیٰ اپنے حبیب علیہ السلام کو اتنا عطا فرمائے گا کہ حضور راضی ہو جائیں گے. دنیا کے اندر اللہ تعالیٰ نے حضور کو قدم بقدم عطا فرمایا، کمال نفس عطا فرمایا، اولین و آخرین کے علوم عطا فرمائے، آپ کی امت کو اللہ تعالیٰ نے دین کی سربلندی اور فتوحات اور صحابہ کے زمانے میں پھر اور چل سو چل جو ہے اسلام کی ترقی، عروج، بلندی اللہ تعالیٰ نے عطا فرمائی، اور اس کے ساتھ اللہ تعالیٰ جو قیامت کے دن حضور کو عطا فرمائے گا اس سے بھی حضور کو خوش کر دے گا. قیامت میں کیا ہوگا؟ شفاعت کبرا کا مقام نبی پاک علیہ السلام کو ملے گا، مقام محمود نبی پاک علیہ السلام کو ملے گا. سب سے پہلے جنت میں حضور جائیں گے، سب سے پہلے جنت میں امتوں میں سے نبی پاک علیہ السلام کی امت جائے گی. قیامت کے دن سب سے زیادہ شفاعت نبی پاک علیہ السلام کریں گے، خدا کی بارگاہ میں مقام و مرتبے کا ظہور نبی پاک علیہ الصلوۃ والسلام کا ہوگا. تو یہ قیامت کے دن جو عزتیں ہیں، جو منزلتیں ہیں، جو رفعتیں ہیں وہ ظاہر ہوں گی. مولانا حسن رضا خان علی رحمت الرحمان نے تو بڑی خوبصورت بات ارشاد فرمائی، فقط اتنا سبب ہے انعقاد بزم محشر کا، فقط اتنا سبب ہے انعقاد بزم محشر کا کہ ان کی شان محبوبی دکھائی جانے والی ہے. قیامت تو ہے اس لیے تاکہ ساری مخلوق کو آج جمع کر کے بتا دیں کہ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا خدا کی بارگاہ میں مرتبہ کیا ہے، ساری مخلوق کو دکھا دیا جائے. اب آگے اللہ تعالیٰ اپنی سابقہ جو عنایتیں اور سابقہ رحمتیں ان کو بیان فرماتا ہے. یہاں تو مستقبل کا فرمان ہے، آخرت دنیا سے بہتر ہے، ہر آنے والی گھڑی پہلی گھڑی سے بہتر ہے، اللہ آپ کا رب آپ کو اتنا عطا فرمائے گا کہ آپ راضی ہو جائیں گے. اب اللہ تعالیٰ سابقہ نعمتوں کا ذکر فرماتا ہے، فرمایا کہ اے حبیب کیا اس نے تمہیں یتیم نہ پایا پھر جگہ دی؟ آپ کے والد تو آپ کے دنیا میں تشریف لانے سے پہلے ہی فوت ہو گئے تھے، لیکن اللہ تعالیٰ نے آپ کو ٹھکانہ عطا فرمایا، اور اس نے تمہیں اپنی محبت میں گم پایا تو اپنی طرف راہ دی. آپ خدا کی محبت میں گم تھے، غارِ حرا چلے جاتے، 6 مہینے وہاں گزارے، اور کئی کئی دن تک کھانا لے کے غارِ حرا میں کیوں جاتے تھے؟ کوئی اور تو نہیں جاتا تھا غارِ حرا میں اس طریقے سے، کسی اور غار میں دوسرا تو نہیں جاتا تھا. نبی پاک علیہ الصلوۃ والسلام غارِ حرا میں اتنے دیر لمبے عرصے کے لیے کیوں جاتے تھے؟ خدا کی محبت میں. تو اللہ کی محبت، اللہ کی یاد کے لیے، اللہ کے ذکر کے لیے، اللہ تعالیٰ کی شانوں کے اوپر غور کرنے کے لیے، تو فرمایا کہ اس نے تمہیں اپنی محبت میں گم پایا تو اپنی طرف راہ دی، تمہارے لیے اپنے قرب کے راستے کھول دیے، معرفت کے راستے کھول دیے، اور اس نے تمہیں حاجت مند پایا تو غنی کر دیا. نبی پاک علیہ السلام کا ظاہری اسباب کے اعتبار سے جو ہے وہ آپ بہت زیادہ مالدار نہیں تھے، تو اللہ تعالیٰ نے حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ سے نکاح کر دیا، سرکار دو عالم صلی اللہ علیہ وآلہ وسلم کو اللہ تعالیٰ نے غنی کر دیا، پھر صدیق اکبر رضی اللہ تعالیٰ عنہ جیسا دوست عطا فرمایا، عثمان غنی جیسا غلام عطا فرمایا. تو نبی پاک علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے ان ظاہری اسباب کے ذریعے بھی غنی کر دیا. اور پھر جو قناعت کی دولت، جو اصل غنا ہے، پیسہ کروڑوں ہو اور بندے کا دل ہی مطمئن نہ ہو تو غنا کس بات کا؟ جو دل میں قناعت عطا فرمائی وہ خدا نے آپ کو غنی کر دی. تو فرمایا کہ جیسے خدا نے حبیب تم پہ اتنے کرم کیے تو کسی بھی صورت یتیم پر سختی نہ کرنا، تو کسی بھی صورت یتیم پر سختی نہ کرنا، اور کسی بھی صورت مانگنے والے کو نہ جھڑکنا، اور اپنے رب کی نعمت کا خوب چرچا کرنا. اے حبیب، آپ کے والد بھی دنیا سے تشریف لے گئے تھے، آپ چھوٹے تھے، آپ کے پیدا ہونے سے پہلے چلے گئے. آپ نے اپنے بچپن کا زمانہ ایسے گزارا کہ والد کا سایہ سر پہ نہیں تھا، لہذا اب اگر آپ کی بارگاہ میں کوئی یتیم آ جائے تو جھڑکنا نہیں، سختی نہیں کرنا، یتیم پہ سختی نہیں کرنا، اور کوئی سوال کرنے والا حاجت مند آ جائے تو اسے ڈانٹنا نہیں. اور خدا نے آپ پر جو نعمتیں اتاری ہیں اور آپ کو جو عطا فرمایا ہے اس کا خوب چرچا کرو. تو یہ نبی پاک علیہ الصلوۃ والسلام پہ جو خدا کی طرف سے فیض در فیض، نعمت در نعمت، کرم در کرم تھا، یہ اللہ تعالیٰ نے اس کو بیان فرمایا. اور اسی سے علماء نے یہ بھی بیان فرمایا ہے کہ نعمت کو بیان کرنا چاہیے، اللہ تعالیٰ جب ہم پہ نعمت کرے اسے मौके महल की मुनासबत से बयान करना चाहिए। ये नहीं है कि अल्लाह ताला ने पैसे दिए और हम बिल्कुल फकीरों वाला लिबास पहन के फिरे। अल्लाह ताला ने हमें बहुत अच्छा बहुत कुछ दिया हुआ है लेकिन हम बिल्कुल भिखारियों की तरह जिंदगी गुजारे, ऐसा नहीं, ये मना है। और फिर अल्लाह ताला नेमत अता फरमाए, जैसे बाद लोगों की आदत होती है ना कि घर में अच्छी खासी आमदनी होती है लेकिन जब पूछे ना मरू 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 बस ये लगा होता है, मर गए जी, लुट गए बस जी, गुजारा ही नहीं होता, कुछ भी नहीं है, बहुत बुरे हाल है। करोड़ों रुपया कमा रहे होते हैं, लाखों रुपया कमा रहे होते हैं फिर भी बस जी आजकल हालात बड़े तंग है, बड़े खराब है, 10 लाख रुपया महाना आमदनी हो रही होती है और हालात खराब होते हैं। तो ये जो है ना बिल्कुल इस तरह की नाशुक्री वाले जुमले ये नहीं होने चाहिए, बेसब्री के जुमले नहीं होने चाहिए। खुदा नेमत दे, उस नेमत का इजहार और नेमत का बयान, यार खुदा का शुक्र है कि अल्लाह ताला ने मुझे ये नेमत अता फरमाई। और ये जो हम नबी पाक अलैहिस्सलाम का जो मिलाद मनाते हैं ना, ये भी इसी की सूरत है एक, कि नबी पाक अलैहिस्सलाम तशरीफ लाए, हमारे ऊपर खुदा की सबसे बड़ी नेमत है। लकद मन अल्लाह अलल मोमिनीन, अल्लाह ने मोमिनों पे एहसान फरमाया जब उनमें रसूल भेज दिया। तो अल्लाह ताला ने सरकार अलैहिस्सलाम के जरिए हम पे एहसान फरमाया, हुजूर आए तो हम मुसलमान हैं, हमें कुरान मिला, ईमान मिला, जन्नत मिलेगी। तो नबी पाक अलैहिस्सलाम की तशरीफ आवरी जिस दिन हुई 12 रबीउल अव्वल शरीफ को, तो ये जो हम मिलाद मनाते हैं ये खुदा की नेमत का चर्चा करते हैं, ये खुदा की नेमत का, खुदा के एहसान का चर्चा करते हैं। अल्लाह तबारक व तआला हमें कुरान का फहम अता फरमाए और इसके अहकाम पे अमल करने की तौफीक अता फरमाए। आमीन बिजाहिन नबी अल अमीन सल्लल्लाहु अलैहि वसल्लम।